यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा विपदजन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सभामुख डोलप्रसाद अर्यालद्वारा सरकारको ध्यान आकर्षण। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरू बीच बाराको निजगढमा छ बुधे माका बारेमा पहिलो चरणको वार्ता सम्पन्न। र इरानले होमबुट जलमार्गमा पेट्रोल ट्याङ्करमाथि आक्रमण गरेको साउदी अरेबियाको आरोप। अब समाचार विस्तारमा। प्रतिनिधि सभामा सांसदहरूले विपद जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान र जनताको जीवधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलाली लगायतका जिल्ला बढी प्रभावित भएकाले पीडित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले डोटीको सायाल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको तथा प्रकोपको जोखिम उच्च रहेको उल्लेख गर्दै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद जोखिम न्यूनीकरण गर्न सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न पनि माग गर्नुभयो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सभामुख अर्यालले अविरल वर्षासँगै बाढी, पहिरो तथा डुबानका घटनाहरू बढेको भन्दै विपदजन्य घटनामा परेकाहरूको राहत तथा उद्धारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको हो। बैठकमा सांसदहरूले गणेश नेपालीको घटना र त्यसपछि राजधानीमा भएका घटनाहरू निकै गम्भीर भएको भन्दै आम सञ्चार माध्यम, दलका नेताका घर र न्युरोड लगायतका स्थानमा गाडी तेर्स्याइएको विषयमा सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। सांसदहरूले सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर सञ्चार गृहलाई तर्साउन खोजिएको भन्दै सबै सञ्चार गृह र पत्रकारहरूको निर्बाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन र सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले विस्थापित सुकुम्बासीहरू राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढीले डुबाएको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार समेत भएको भन्दै किर्तिपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीको व्यवस्थापन छिटो गर्न माग गर्नुभयो। सांसदहरूले महँगीको प्रत्यक्ष मार गरिब श्रमिक वर्गमा परेको भन्दै महँगी, कालो बजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सुझाव दिँदै प्रधानमन्त्री बालेन शाह जनप्रतिनिधिको सर्वोच्च संसदमा उपस्थित भएर सांसदहरूले उठाएको जवाब दिन माग गर्नुभयो। सांसदहरूले भदौ 23 र 24 गतेको घटनाका विषयमा मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षीय दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देश हित विपरीतको अभिव्यक्ति फिर्ता नलिएको भन्दै विरोध कायम राखेका छन्। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाहले नै नेपालले भारतको सीमा मिचेको भनेर गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता लिएर संसदको रेकर्डबाट हटाउनु पर्ने माग राख्नुभयो। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरू बीच बाराको निजगढमा आज पहिलो चरणको वार्ता सम्पन्न भएको छ। सरकारको तर्फबाट मिटर ब्याज पीडितहरूसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूले राखेका छ बुधे मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको थियो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। मिटर ब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकालाई भेट्न गृहमन्त्री सुदन गुरुङ आज बिहान बाराको निजगढ पुग्नु भएको थियो। निजगढ स्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग आफूहरूले राखेको छ बुधे मागका बारेमा पहिलो चरणको वार्ता सम्पन्न भएको मिटर ब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानले जानकारी दिनुभयो। छलफलका क्रममा गृहमन्त्री गुरुङलाई मिटर ब्याज पीडितहरूले आफूहरूले भोग्दै आएका समस्या, न्यायको माग तथा सरकारसँग रहेका अपेक्षाबारे जानकारी गराउँदै ज्ञापन पत्र समेत बुझाएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति राम स्वाय प्रसाद यादवले भेटवार्ता गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपति यादव आज 3:30 बजे कतार प्रस्थान गर्दै हुनुहुन्छ। उहाँ कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ जान लाग्नु भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सम्बन्धित समुदायको निर्णायक सहभागिता तथा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको छ। सिंहदरबारस्थित प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 माथिको सैद्धान्तिक छलफलमा मन्त्री पौडेलले ध्वनि दृश्य श्रव्य दृश्य सामग्री तस्विर तथा डिजिटल प्रविधि जस्ता विभिन्न माध्यमबाट अभौतिक सांस्कृतिक सम्पदाका विभिन्न विधाको अभिलेखीकरण गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले राष्ट्रिय स्तरमा ओझेलमा परेका तर स्थानीय समुदायमा अझै प्रचलनमा रहेका जैविक ज्ञान, मौलिक औषधि, घरेलु उपचार तथा परम्परागत सिप जस्ता अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्न आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा विद्युतीय राहदानी छपाईका सम्बन्धमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले हिजो असार 29 गतेबाट सरकारले विद्युतीय राहदानी सेवा सुरु गरिएको जानकारी दिनुभयो। सर्वसाधारणलाई सहज रूपमा राहदानी सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको यो सेवा नेपाल बाहिरका विभिन्न दूतावासहरूबाट समेत उपलब्ध गराउन थालिएको सचिव राईले बैठकलाई जानकारी दिनुभयो। 2081 सालमा विद्युतीय राजधानी थप छपाईका लागि सरकारले ठेक्का आह्वान गरेकोमा 2082 सालमा फ्रेन्च कम्पनीसँग राहदानी छपाईका लागि विभागले सम्झौता भएको थियो। प्रतिवटा $8 दरले छपाई हुने अनुमान गरिएपछि अन्तिम छपाई गर्दा प्रति राहदानी छपाई बापत $10.13 परेको सचिव राईले बैठकलाई जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदीय समितिमा छलफल गर्न नहुने भन्दै राजधानी छपाईको पारदर्शिता र टिप्पणीको आधिकारिकताबारे पनि सरकारले समितिमा जानकारी गराउनुपर्ने विचार राखेपछि समितिका सभापति भरत बहादुर खड्काले बैठक स्थगित गर्नुभयो। मधेस प्रदेशमा डिप बोरिङका योजनाहरू अलपत्र पर्दा किसानहरूलाई खेतीपाती गर्न समस्या भएको छ। मधेस प्रदेशमा हाल 49% जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध छ। सुरु गरिएका डिप बोरिङका योजनाहरू अलपत्र हुँदा खेतीका लागि आकाशकै पानीको भर पर्नुपर्ने अवस्थाले किसान चिन्तित बनेका छन्। मौतरीबाट संवाददाता मञ्जित कुमार रामको यो रिपोर्ट।
खेतीपातीका लागि सबैभन्दा उत्तम रहेको मधेस प्रदेशमा 49% जग्गा मात्रै सिँचित रहेको छ। सरकारले सिँचाइ समस्या समाधान नगर्दा किसानलाई आकाशे पानीकै भर रहेको सोनमा गाउँपालिका 5 का किसान सुरेश यादव बताउनुहुन्छ। मधेसको अधिकांश जनसङ्ख्याको जीविकोपार्जनको मुख्य आधार कृषि हो, तर समयमा वर्षा नहुँदा सिँचाइ सुविधाको पहुँच सीमित हुँदा किसानको चिन्ता बढिरहेको छ। महतरीको मनरा सिस्वा नगरपालिका 10 सखरीमा 95 लाख रुपियाँको लागतमा डिप बोरिङ जडान गरिएको छ, तर किसानले अझै त्योबाट सिँचाइ गर्न पाउन सकेको छैन। सखरी डिप ट्युबवेल जल उपभोक्ता समिति महतरीका अध्यक्ष सञ्जय झा:
डिप बोरिङ पनि गरियो 650 फिटमा, पटक पटक पहल गर्दा पनि अहिलेसम्म अलपत्रमै देखिएको छ। 200 बिघा जग्गा आकाशे खेतीमै आधारित छ। त्यो सानो सानो बोरिङहरू सबै सुकेर गएको छ। गाउँको नदीमा पनि पानी देखिँदैन।
पछिल्लो 5 वर्षमा महतरीमा 33 र धनुषामा 22 गरी 55 वटा डिप बोरिङ जडान गरिए पनि अधिकांश सञ्चालनमा आउन सकेको छैन। त्यस्तै महतरीमा 43 र धनुषामा 123 गरी 216 वटा पावर ट्रिलर ट्युबवेल जडान गरिएको छ, जसमध्ये 110 वटा सञ्चालनमै आउन नसकेको भूमिगत जलस्रोत तथा सिंचाई विकास महतरीका निमित्त कार्यालय प्रमुख अमलेश यादव बताउनुहुन्छ।
सरकारले बजेट विनियोजन गर्दाखेरि सुरुमा 20 लाख 25 लाख विनियोजन गर्ने यो तरिकाले लगातार प्रदेश सरकारले विनियोजन गर्दै गयो भने पनि कम्तीमा 5 सालमा ट्युबवेल सञ्चालनमा आउँछ। तर विनम्रता के छन् भने कि त एकैचोटि सबै बजेट व्यवस्थापन गरिदिनु पर्यो, एकैचोटिमा सञ्चालनमा जान्छ। प्रदेश सरकारले एकैचोटि बजेट दिन सकिएन भने त्यसको
मधेसमा खेतीयोग्य 3,81,898 हेक्टर जग्गा मध्ये 49% मात्रै सिंचित छ। सिंचाइ समस्या समाधानका लागि किसानलाई स्याल ट्युबवेल वितरण गर्दै आइरहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अजय गेवालीले बताउनुहुन्छ।
हामीले स्याल ट्युबवेलको कार्यक्रम सालबसाली रूपमा गरिरहेका छौँ। यही वर्ष पनि सुक्खा परिसकेको छ, हामीले सिंचाइको स्याल ट्युबवेलको लागि सूचना जारी गर्यौँ, तर पछि पानी पर्यो अनि केही प्राविधिक कारणले गर्दा गर्दा त्यति बेला चाहिँ हामीले त्यो कार्यक्रम सम्पन्न गर्न सकेनौँ, तर अहिले फेरिबाट सूचना जारी गरेर माग सङ्कलन गरेका छौँ। अहिले हरेक जिल्लामा हाम्रो सरदर 220-250 हाराहारीमा आवेदन परेको छ।
सरकारले डिप बोर्डिङमा ठुलो रकम खर्चेर बनाएका संरचना सञ्चालनमै नआउँदा किसानको खेत खेतमा पानी भन्ने नारा प्रदेश सरकारलाई गुन्ज्याइरहेको छ। मन्जित कुमार राम, रेडियो नेपाल, महोत्तरी।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरू बीच अहिले 12 निजगढमा छलफल सकिएको छ। न्यायको माग गर्दै जनकपुर धामबाट काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका मिटर ब्याज पीडितहरूसँग छलफल गर्न आज गृहमन्त्री गुरुङ बुद्ध एयरको विमान मार्फत सिमरा विमानस्थल हुँदै निजगढ पुग्नु भएको थियो। देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट आज मध्याहसम्म 21 सडक प्रभावित भएका छन्। त्यसमध्ये 3 सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने 18 एकतर्फी रूपमा सञ्चालन भएको सडक विभागको तथ्याङ्कमा उल्लेख छ। विभागका अनुसार पहिरोका कारण रोशी कोशी राजमार्ग, कान्ति राजपथ, मेची राजमार्ग र बुर्तिब्याङ ढोरपाटन राजमार्गको केही स्थान अवरुद्ध भएको छ। विभागका सूचना अधिकारी सुभाञ्जन दाहालको भनाइअनुसार पहिरोका कारण सडक अवरुद्ध, सडक खुलाउन सम्बन्धित कार्यालयले पहिरो पन्साउने कार्य गरिरहेको जानकारी दिनुभयो। नवलपरासीको सुस्ता क्षेत्रलाई नदी कटान र डुबानबाट जोगाउन नारायणी नदीमा निर्माण कार्य भइरहेको तटबन्धको कामले तीव्रता पाएको छ। विगत लामो समयदेखि वर्षायामा डुबान र कटानको उच्च जोखिममा पर्दै आएको सुस्तालाई सुरक्षित बनाउन सुरु गरिएको यो आयोजना अहिले अन्तिम चरणमा पुगेको छ। अब नागरिक एप मार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा रक्त सूचना पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्त सञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्ने सङ्केत भएका छन्। यस सुविधा मार्फत देशभरका रक्त सञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौजुदा एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका बेतहनीमा पर्यटकीय क्षेत्रलाई लक्षित गरी सामूहिक कुरिलो खेती सुरु भएको छ। कुरिलो खेतीका कारण जग्गा भाडा, प्राङ्गारिक मल र बिउ खरिद लगायतमा सम्वर्धन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने 22 परिवारले सामूहिक रूपमा यो खेती सुरु गरेका हुन्। बर्दियाबाट संवाददाता यज्ञ प्रसाद सापकोटाको यो रिपोर्ट।
बर्दियामा कुरिलो खेती सुरु गरिएको छ। घरमा खानाका लागि 2-4 बोट लगाउँदै आएको कुरिलो अहिले बेतवनी कृषक समूहले व्यावसायिक रूपमा खेती गर्न थालेको छ। व्यावसायिक कुरिलो खेती बर्दियाका लागि नौलो हो। ठाकुरबाबा नगरपालिका वडा नम्बर 9 बेतहनीमा पर्यटकलाई लक्षित गरेर कुरिलो खेती सुरु गरिएको हो। कुरिलो खेतीका लागि 18 जग्गा वार्षिक 40,000 तिर्ने गरी भाडामा लिएर सुरु गरिएको बेतवनी कृषक समूहका अध्यक्ष रामु थारूले बताउनुभयो। कुरिलो एकपटक लगाएपछि धेरै वर्षसम्म तरकारी उत्पादन हुन्छ। यसको बजार र मूल्य राम्रो रहेको छ। बर्दिया जिल्लामा व्यावसायिक रूपमा कुरिलो खेती गरिएको यो पहिलो हो। कुरिलो खेती गर्ने स्थानको वरपर पर्यटकहरूका लागि होटेल तथा रिसोर्टहरू खोलिएका छन्। सो स्थानमा माग भएको कुरिलो देशको अन्य स्थानबाट ल्याउने गरिएको छ। केही समय अगाडिसम्म नाम पनि नसुनेको कुरिलो खेती अहिले गर्न लागेको सचिव रीता थारूले बताउनुभयो।
पहिला त कुरिलोको बारेमा केही पनि थाहा थिएन। हेर्दाखेरि युट्युबमा यताउता गर्दाखेरि देख्यो अनि सिक्यो अनि गर्नु खोजेको, अब के हुन्छ पछि।
आफ्नै स्थानमा कुरिलो उत्पादन हुन लागेकोमा खुसी लागेको पर्यटन व्यवसायहरूले बताएका छन्। समूहका 22 नै कमजोर आर्थिक अवस्था र कृषि पेसा बाहेक अरू पेसा नभएकाले कुरिलो खेती सफल हुने विश्वास रहेको छ। कुरिलो खेतीका लागि सम्वर्धन परियोजनाले जग्गा भाडा, प्राङ्गारिक मल खरिद र बिउ खरिदका लागि आर्थिक र प्राविधिक सहयोग गरेको छ। यज्ञ प्रसाद सापकोटा, रेडियो नेपाल, बर्दिया।
यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका एकजना न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर परीक्षणमा उन्मुक्ति दिने गरी ट्रम्प र संघीय निकाय बीच भएको सम्झौता बद्दर गर्नुभएको छ। अमेरिकी जिल्ला न्यायाधीश क्याथिलिन विलियम्सले सरकारले पूर्वाग्रही ढंगले निशाना बनाएको दावी गर्नेहरूलाई क्षतिपूर्ति दिन खडा गरिएको 1 अर्ब 80 करोड डलरको कोषको पनि औचित्य नरहेको निर्णय गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकाको आन्तरिक राजस्व विभाग विरूद्ध 10 अर्ब डलरको क्षतिपूर्ति दावी गर्दै यसअघि दायर मुद्दामा समझदारी गर्दै सो क्षतिपूर्तिको बदला 1 अर्ब 80 करोडको एन्टी वेपनाइजेसन कोष बनाउने सहमति भएको थियो। र इरानले होमुर जलमार्गमा 2 पेट्रोल ट्याङ्करमाथि आक्रमण गरी 1 जनाको हत्या गर्नुका साथै 8 जनालाई घाइते तुल्याएको साउदी अरेबियाले आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जलमार्गमा हिँड्ने इरानी पानी जहाजहरूलाई 20% कर लगाउनु भएको बताउनु भएको बेला इरानले यो आक्रमण गरेको बताइएको छ। अमेरिकी राष्ट्रपतिले इरान विरुद्ध तेस्रो दिन पनि सशक्त आक्रमण जारी रहेको बताउनु भएको छ। इरानी विदेश मन्त्रीले अमेरिकाको नाकाबन्दीकै रूपमा घोषणा गरेको नयाँ शुल्कको कुरालाई व्यवस्था गर्दै होमुर जलमार्गमा इरानी नियन्त्रण कायमै रहने बताउनु भएको छ। अब मौसम। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा विपदजन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सभामुख डोलप्रसाद अर्यालद्वारा सरकारको ध्यान आकर्षण। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरूबीच बाराको निजगढमा 6 बुधे मागका बारेमा पहिलो चरणको वार्ता सम्पन्न। र इरानले होमुर जलमार्गमा पेट्रोल ट्याङ्करमाथि आक्रमण गरेको साउदी अरेबियाको आरोप। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।